अल्लाह ताला का एक बार फिर लाख लाख शुक्र कि उसने हमें अपनी क्लास और अपनी बात के लिए बिठा दिया, क्योंकि ये वो चीज है कि जिसके लिए बैठना ही एक इतना बड़ा महाज है आज हमारे लिए कि अमली जिहाद के मराहिल तो कब आएंगे और कब हम करेंगे। यानी आज हम अपनी जिंदगियों पे अगर गौर करें ना थोड़ी देर के लिए, तो हम मुसलमान अपनी जिंदगी के उस दौर से गुजर रहे हैं कि जो भाग दौड़ और जो दुनिया में पनपने की और जीने की कोशिशें गैर मुस्लिम को करनी थी एग्जैक्टली वही, बल्कि उससे भी ज्यादा हम मुसलमान। हमारा आज का बहुत बड़ा मसला, हर चीज अप टू डेट रखना चाहते हैं, हर चीज हमें अपग्रेडेड चाहिए, और फिर जब वो नहीं हो पाता तो हम एक जिहाद कर रहे होते हैं। स्ट्रगल है, पता नहीं दिन की 5 वक्त की नमाज भी हम जो पढ़ पाते हैं उसके अंदर कितना अल्लाह ताला के साथ हमारा दिल जुड़ा होता है। सच है कि झूठ है? जितनी दुनिया बढ़ती जाएगी, जितना इस दुनिया में अपने आप को अपडेटेड करते जाएंगे, हर वक्त ही तो हमें अपने घरों को सजाने और संवारने की फिक्र है ना, अपनी जात को, अपने बच्चों को, अपनी चीजों को, जो एक खास हद तक हमारा हक है लेकिन मकसद हयात नहीं है। तो इस्लाम की इमारत बुनियानो मरसूस बनाने के लिए अपनी जिंदगी को हल्का करना पड़ता है, इसके बगैर बात नहीं बनती। नबी सल्लम को कई बार जिब्राइल के थ्रू ये मैसेज दिया गया था कि अगर आप चाहें तो आपका घर बड़ा बना दें, सोने का बना दें, आपको दुनिया की वो सब नेमतें जिसको आज की जुबान में हम अपने लिए सोचते हैं कि ये नेमत है, लेकिन आपने क्या कहा था कि मैं ये पसंद नहीं करता, मेरा दिल करता है कि मैं एक दिन रोजा रखूं और एक दिन मैं खाना खाऊं, एक दिन मैं सब्र करूं और एक दिन मैं शुक्र करूं। बिल्कुल इसी तरह से अगर उम्मत मुस्लिमा उस मकसद हयात को पाकर और उसको समझ कर जी रही हो जैसे कि जिए थे आज से 1000 साल पहले तकरीबन, तो चेंज आता है, फिर इस्लाम गालिब होता है, फिर हुवल्लज़ी अरसल रसूलहु बिल हुदा की बात पक्की होती है। लेकिन जब वो मकसद जिंदगी से निकल जाता है तो ये बिल्कुल ऐसे है कि किसी की जेब में $1,000 हो और वो शॉपिंग करने निकले, पता नहीं है क्या लेना है, तो क्या लेकर आते हैं? कभी आपने बगैर सोचे शॉपिंग करने की नियत से, यानी ऐसे ही चले गए? एक होता है ना, आपको पता है मुझे ये कपड़ा चाहिए, मुझे जूता चाहिए, मुझे खाना चाहिए, ग्रोसरी चाहिए, और ग्रोसरी पे आप इसको एक्सपीरियंस कीजिएगा। अमूमन हम सोचते हैं कि कुछ ले ले, जो लेना होता है फटाफट लेते हैं और निकल आते हैं, और कभी कोई कह दे वहां अच्छी दुकान है, अच्छा सेल लगी है, अच्छा ये है, तो मोस्टली फिर एंड पे क्या लेकर आते हैं, बास्केटे भर के, और एंड पे काम की शायद ही कोई एक चीज हो, नहीं ये सस्ती मिल रही थी, ये महंगी थी, अच्छा किसी को दे देंगे, अच्छा ये है वो है। तो जिंदगी की बास्केट में सिर्फ वही लोग कोई बड़ी चीज डालकर कर लेकर जाएंगे जो इधर मकसद को समझते हैं। मकसद के साथ जीना और बेमकसद जीना बिल्कुल दो मुख्तलिफ जीने हैं। याद रखिए कि दुनिया एक ऐसा बाजार है कि बहुत जल्द ये क्लोज हो जाएगा, फिर इसके बाद जो होगा सो होगा, फिर हम कुछ भी यहां से लेकर आखिरत के कार्ट में, आखिरत की ट्रॉली में नहीं डाल सकेंगे। सूरत सफ पढ़ रहे हैं, बुनियानो मरसूस बनने की ख्वाहिश भी है, कोशिश भी करनी है और तमन्ना भी है। बुनियानो मरसूस को अगर हम देखें तो अल्लाह सुबहाना तआला के पसंदीदा बंदों की सिफत बयान कर दिया गया इस आयत नंबर 4 में, इन्नल्लाह युहिब्बुल्लज़ीना युकातिलूना फी सबीलिही सफ्फा कअन्नहुम बुनियानो मरसूस। अगर आप इस एक आयत को कायनात में देखें तो भी आपके सामने एक पिक्चर है, जरा सा गौर करते हैं कि ये अल्लाह ताला ने आपके मेरे लिए क्या रखा है। ये आपको गोल दायरा दिख रहा है, ये क्या चीज दिखती है? आप देखिए ये क्या है, कोई क्रोशिया का बुना हुआ मैट लग रहा है, ये मोती हैं, ये सितारे हैं। अक्सर मैंने लोगों के कुशंस देखे ऐसे मल्टी कलर के, ये अल्लाह सुबहान तला की बुनियानो मरसूस है। आप देखिए कि ये लाइनें किसने खींची, दाने पे दाना, मुतराकिबा, सूरत अलानाम में आता है मुतराकिबा। क्या पता चला कि अल्लाह सुबहाना ताला चीजों को ऑर्गेनाइज्ड देखना चाहते हैं। आप देखिए कि ये सूरजमुखी का फूल है जो आपको मुझे एक चीज दिखाता है, और वो क्या कि प्रोडक्टिविटी हैफ़ज़र्ड इधर उधर भागने का नाम नहीं है, इसके अंदर ये बीज है। ऑलमोस्ट इसका कितना वजन होगा, एटलीस्ट 1 किलो है। अगर आप बटर का एक पैकेट लें, तस्वीर तो में देख रहे हैं ना, ये बीज है, ये है कान्ना बुनियानो मरसूस। मैं तो हैरान होगी, कल से मेरा दिमाग बिल्कुल बंद है जब से मैंने इसको देखा। आपके घरों में होते ना, और सनफ्लावर सीड्स कितने इफेक्टिव है, अभी भी घर में है, इसके अंदर से एक पतला सा डर्टी फोन सा यानी ग्रेश ब्राउन कलर होता है, और मैं गुमान कर सकती हूँ कि ये कम से कम 2-3 हजार बीज होगा एटलीस्ट, शायद इससे भी ज्यादा। और आप देखेंगे कि तरतीब, मैं इधर से देख रही हूँ तो लाइनें ऐसी, आप इधर से देखिए तो लाइनें ऐसी, और बीच में देखे तो गोल सर्कल। और ये क्या पीछे देखिए, ये इसकी वो खूबसूरत पत्तियों का आखिरी मंजर है जो अब उतर गई है। किसी भी जगह का जो ऑर्गेनाइजेशनल प्लान होता है ना, वो ये होता है, पहली पत्तियां दिन ब दिन पीछे आती जाएं, तजुर्बाकार हो चुकी हैं, वो लोड बियरर हो सकती हैं। ये जो है ना, ये लोड बियरर थे। वक्त के साथ हमारे बड़े बहुत कंफर्टेबल हो जाते हैं, हमारे पेरेंट्स गरम सर सह जाते हैं, बच्चे नहीं सह पाते। जवानी में एक खौफ होता है, बच्चियां देखिए शादी होती है, नए घर में गई, छोटी छोटी बात पे परेशान हो जाती है। आप देखिए कि जिंदगी में ये असूल बनाइए, क्योंकि कुरान ने तो आपको बुनियादों मरसूस कहा, तो हमने घर के साथ देखा उसको फिर भी देखेंगे, लेकिन ये फूल प्रोडक्टिव है। बताइए सनफ्लावर क्या क्या होता है, ऑयल सीड, आपको पता है कि एक एक चीज काम की, इवन इसके छिलके भी जानवर खाते हैं, और इसको आप किसी भी फॉर्म में यूज करेंगे तो ये इफेक्टिव है। ये इफेक्टिवनेस कहाँ, एक बीज से इसका आगाज हुआ, शुरू में हर कोशिश बहुत छोटी होती है। आप देखिए कि ये इधर अगर सारे बीज एक मरकज पे जुड़े रहे ना, तो तभी ये खूबसूरत फूल बने, अगर ये ना होते। और आप कहते हैं ये सूरजमुखी को सूरजमुखी क्यों कहते हैं, सूरज तो सबको होता है ना, सन, मुखी मुंह को कहते हैं, फेस, जिधर सूरज जाता है ना ये उधर जाता है। अल्लाह से ये दुआ करे कि हमें ऐसे बनाए। ये है जिसको आप कहते हैं कि पेवस्ता रह शजर से उम्मीदें बहार रख। और हर बीज जब आगे से हम डालेंगे जमीन में, तो फिर क्या होगा, हर बीज फिर एक देगा। इसको कहते हैं सदकातुन जारिया। तो ये है जिसको आप कह सकते हैं कि जिंदगी जियो तुम ऐसी कि तुम्हारे जाने के बाद भी तुम्हारा नाम हो, ऐसा जिए कि जाने के बाद लोग आपको याद करें। हम अपनी जिंदगियों के बहुत छोटे छोटे मकासिद बना करना अपनी जिंदगी को जाया कर देते हैं, वी आर वेस्टिंग आवर लाइफ। आपके बच्चे भी हो सकते हैं ये आपका बीज, ये आपके तालेब इल्म भी हो सकते हैं, आपके अच्छे काम भी हो सकते हैं, यानी हर नेकी में इसको लीजिए। तो अल्हम्दुलिल्लाह आयत हो चुकी, आप चलते हैं अब इसी को मजीद थोड़ा सा इसमें रिकैप करते हैं। हमने सूरत अल सफ का कोर्स शुरू किया हुआ, पहली 4 आयतें ऑलमोस्ट पूरी की, खुलासा लीजिए। कोर्स का नाम बुनियानुम मरसूस। बुनियान उस इमारत को कहते हैं जो बनाई जाती है, यानी तामीर के मानों में यहाँ क्या मुराद था, दीवार। दीवार की एक ईंट भी अगर अपनी जगह से खिसक जाए तो फिर पूरी दीवार को उखाड़ फेंकना आसान होता है। आपने इसका फ्लायर देखा होगा, आप अपनी वर्कबुक का मेन टाइटल खोलिए जरा, आप देख रहे हैं कि एक ईंट हिली है तो 4 उसके साथ की कच्ची हो गई। जैसे कहते हैं ना कि एक दांत हिलता है तो उसके बाद जो उसके इर्द गिर्द के बाकी दांत होते हैं ना, वो भी कच्चे हो जाते हैं। ये जो ब्रेसिस लगवाते हैं या शायद बीच में कुछ शेल लगवाते हैं खाली जगह पे, के कहते हैं कि बाकी दांत टेढ़े हो जाएंगे। हम जब अपना मकसद छोड़ते हैं, आज उम्मत के एक शख्स ने मकसद छोड़ा, सब छोड़ गए इल्ला माशाल्लाह, एक जगह यहां से आप में से उठकर जाएगा, 3-4 लोग बेचैन हो जाएंगे, ये क्यों गया, खैरियत है, बाहर क्या हो रहा है। आप घड़ी देखना शुरू करें, आपके इर्द गिर्द 3 सिस्टर्स भी परेशान हो जाएंगी, 4। तो जब हम हिलते हैं ना तो दूसरे हिलते हैं। आज एक सवाल लिखे अपने लिए, सब लिखे, क्या मैं कोई ऐसी रस्म डालना चाहती हूँ जो बाद वाले के वो भी तो ऐसा करते थे, क्या मैं कोई ऐसा काम करना चाहती हूँ कि बाद वाले मेरा नाम ले। देखिए एक बात कहने वाले को अपनी मिसाल देनी चाहिए, मैं यहाँ आपको कोई बात कहूँ और बाद में मैं खुद भी आपको उसकी तस्वीर ना दिखूं, मैं वही करूँ जो दूसरे करते हैं, तो आप कहेंगे ना कि जी ये पढ़ाने वाला कुरान कोई और होता है, अमल वाला कुरान कोई और होता है, लोग क्या कहते हैं। याद रखिएगा कि जिंदगी में एक असूल बना ले कि इस्लाम का मिजाज इज्तमाईयत का है, इनफरादी चीजें हैं ही नहीं, ये आज स्कैटर्ड थिंग, तस्वी के भी दाने क्यों ना हो, जब तक डोरी में नहीं पिरोए गए होंगे उसकी कदर नहीं होगी। आज हम मुसलमान उस टूटी हुई तस्वी की तरह बिखरे पड़े हैं कि जिसका धागा छूट गया, खुल गया बस। और हर बंदा अपने हिसाब से काम करता है, हर चीज जिसमें भी खैर आप देखेंगे दुनिया में, वो इत्तेहाद यूनिटी और सेम रुख पे चलने को है। आज चूंकि हम तो दीन की बातें कर रहे होते हैं ना क्लास में बैठकर, अगर जितना इस वक्त मुसलमानों के पास टैलेंट है, जितनी मस्जिदें, जितने कुरान छपते हैं और जो कुछ भी, और जितने माशाल्लाह दीन सीखते हैं लोग, अगर ये सब एक डोरी में पिरोए हो ना, मकसद से जुड़े हों, तो आप देखिए क्या है। आपने हिब्रू डायनेस्टी की हिस्ट्री अगर नहीं पढ़ी ना, जाकर गूगल पे पढ़िए। या आज ये जो छोटी सी रियासत पूरी दुनिया को अपने शहरों पे नचा रहे हैं ना, उसके पीछे प्लानिंग है, ब्रेन है। पहले उन्होंने एक यूनिवर्सिटी बनाई थी, फिर उसमें लोगों को पढ़ाया था। ये 200 साल की प्लानिंग है। और उस यूनिवर्सिटी का एक एक स्टूडेंट छुट्टी करने को जुर्म समझता था। आंधी हो के तूफान हो, वो वहां आते थे। उन्होंने अपने बच्चे को पैदा होने से लेके शऊर पे आने तक ये सबक पढ़ा दिया होता है कि बीइंग अ ज्यू, तुम्हारी जिंदगी का मकसद क्या है। आज हम सिर्फ हिफ्स पे रुके हुए हैं, सिर्फ नाजरा पे रुके हुए हैं, हम सिर्फ तजवीद पे रुके हुए हैं, हम सिर्फ वो जिनको आप कह लीजिए ना कि अल्लामा इकबाल ने भी कुछ कहा था ना कि तुम तस्बीह करके अपने आप को खुश समझ रहे हो, ये तो सब्बह लिल्लाही मा फिस समावाती व मा फिल अर्ज, ये तो मौलवी साहब मस्जिद में बैठकर कर ले या एक सैयारा और सितारा कर ले तो काफी है। इसके लिए तो तुम्हें अल्लाह ने दुनिया में नहीं भेजा था। अगर यही काफी होता तो फिर इंसान के लिए इतना इहतमाम करने की क्या जरूरत थी। तो याद रखिए, वो रस्ते हैं, मंजिल जो कातिलू ना फी सबीली है, और हर छोटी बड़ी कोशिश इस रस्ते में इंसान से जो हो जाए उस पर शुक्र करे। मसला सिर्फ इतना समझ लीजिए कि कोशिश इनफरादी नहीं, इज्तमाई, यक रुखा होना। इस्लाम का मिजाज इज्तमाईयत का है, फर्ज नमाज जमात के साथ, और इसी तरह से आप हर चीज देख लीजिए। मैं इस वक्त बात लंबी नहीं करना चाह रही कि जितना ज्यादा हम एक लीडरशिप में आते हैं, अल्लाह करे हमें कोई वर्ल्ड लीडर आज भी नसीब हो जाए, और वो होगा, ये अल्लाह की शान है, अल्लाह देता है लोगों को, सिर्फ उम्मत सीधी होने की देर है। तो इसलिए जरूरियत है इस बात की कि हम अपने आप को मरकज से जोड़े, उम्मत मुस्लिमा एक ऐसी इकाई बन जाए कि वो पंजाबी, सिंधी, फिर पाकिस्तानी, इंडियन, बंगाली, सोमाली ना रहे, एक हो मुस्लिम हरम की पासबानी के लिए, नील के साखिल से लेकर काशगाने हरम, जहां तक जा सके। फिर इसी तरह से आप देखिए कि कभी भी कोई काम करे, अब यहां हम पढ़ने बैठे हैं, आप में से कोई एक कहता है कि मैं नीचे जाके चाय बना लूं, बस मैं आ जाऊंगी अभी। उसने कोई बहुत बड़ा काम नहीं किया अपने हिसाब से, लेकिन वो जाए नीचे, पहले तो वो गया, फिर नीचे से चाय की आवाजें आए, बनने की कुछ भी है सोचिए, फिर वो चाय का मग लेकर इधर आके बैठ जाए, अब क्या होगा, चार छह लोगों को चाय की तलब लग जाएगी। एक ईंट का हिलना बाकी चीजों को उसकी जगह से हिलाना है। और आप कहते हैं कि अल्लाह ने ये कितना बड़ा जुर्म करार दिया है, हदीस ले लीजिए आप, मैदाने जंग से भागना, पीठ फेरना कबीरा गुनाहों में से। मैंने जब ये फर्स्ट टाइम हदीस पढ़ी थी ना, कभी तिर्मिजी की रिवायत भी है, अबू हुरैरा से ये रिवायत है, सबल मोबिकात के नाम पे इस हदीस को फेमस किया गया है, सात हलाक करने वाले गुनाह, उसमें से नंबर 6 क्या है, मार्के वाले दिन पीठ फेर कर भाग जाना। मार्का लगा हुआ है इस्लाम को, अल्लाह सुबहाना ताला ने किसी कहना चाहिए कि अप्स एंड डाउन में रखा हुआ है, और एक बंदा अपनी जान फेरे। और मिसाल ले लीजिए शौत की, अब्दुल्ला बिन उबई और उसके 300 साथी जब ओहद से पलटे थे, तो कोई गलत बात कह के नहीं पलटे थे, वो बड़ी दलील लेकर पलटे थे, ये भी लिख ले। बड़ा बंदा जब दीन छोड़ता है ना, या कोई भी ऐसा काम करता है, तो वो अच्छी नीयत से करता है। फरमाया कि मार्के वाले दिन पीठ फेर कर भाग जाना, ये कबीरा गुनाहों में से। बहुत सोचती होती थी, क्योंकि हमने तो शुरू से देखा जी शिर्क है, जादू है, जिना है, ये बड़ी बड़ी चीजें हमारी इंडो पाक सोसाइटी में इन चीजों को बहुत हाईलाइट करते हैं, शिर्क को भी नहीं इतना करते जितना जिना, फहाशी और फैशन इनको लेते हैं ना, लेकिन मार के अगले दिन पीठ फेर देना, ये क्या बड़ी बात है। इसलिए कि इस शख्स ने अपनी जान बचाई और इस्लाम की जान को कहाँ किया, खतरे में डाल दिया। ये देखिए इंडिविजुअलिज्म और इनफरादियत क्या है, कि आपने इस दीवार को कच्चा कर दिया। फिर आगे आप देखिए एक और हदीस आपके लिए, तिर्मिजी की 1650, अबू हुरैरा रजी अल्लाह तआला अन्हु इसके रावी हैं। तवील रिवायत है कि सहाबा में से एक आदमी किसी पहाड़ी की घाटी से गुजरा, जिसमें मीठे पानी का एक छोटा सा चश्मा था। वो जगह और चश्मा अपनी लताफत की वजह से इसे बहुत पसंद आया, आप भी जरा इमेजिन करिए, पहाड़ी इलाका हो, चश्मा भी हो, मीठा पानी भी हो और आप वहां बैठ जाए। उसने सोचा, काश मैं लोगों से अलग थलग होकर इस घाटी में क्याम पजीर हो जाता, मजा करूं। लेकिन मैं ऐसा हरगिज नहीं करूंगा, यहां तक कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इजाजत तलब कर लूं। इसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से इसका तذکرہ किया। आपने फरमाया, ऐसा ना करो, इसलिए कि तुम में से किसी का अल्लाह के रास्ते में खड़ा रहना अपने घर में 70 साल नमाज पढ़ते रहने से बेहतर है। क्या तुम लोग नहीं चाहते हो कि अल्लाह तुम्हारे गुनाहों को बख्श दे और तुमको जन्नत में दाखिल कर दे? अल्लाह की राह में जिहाद करो। जिसने अल्लाह की राह में 2 मर्तबा दूध धोने, 2 मर्तबा दूध पता है कैसे धोते हैं? एक दफा जानवर के थन को धोआ, फिर छोड़ दिया, फिर जरा सा एक बीच में फ्यू सेकंड, 1-2 सेकंड, फिर दोबारा उसको किया, बस इतनी देर। जिसने 2 मर्तबा दूध धोने के वक्फे के बराबर जिहाद किया, उसके लिए जन्नत वाजिब हो गई। कितना आसान है अलग थलग बैठना, और वो भी हमारे जैसे कंफर्टेबल होम स्वीट होम में, है ना? आसान, कितना इजी है नेकियां कमाना। और वो अगर वहां चला जाता शख्स, ना किसी की गीबत, ना सेलफोन था, ना कोई चिटपट थी, नमाजें पढ़ता, रोजे रखता, अल्लाह अल्लाह करता। लेकिन हमें इसलिए नहीं पैदा किया गया, इसके लिए तो अल्लाह ने जमादात और नबातात को पैदा किया। इसके लिए अल्लाह ताला ने अगर हमें पैदा किया होता तो ये कुरान, 114 सूरतें और इसी तरह से इसमें इतना कुछ ये नहीं, फिर कुम फानजिर व रब्बक फकब्बिर की बात ना की जाती। बस फिर क्यामुल्लैल होता कि या अय्युहल मुज़्ज़मिल कुमिल लैला इल्ला क़लीला। रातों का क्याम क्या मुश्किल है? आप सो जाइए वक्त पे, खुद बखुद आंख खुल जाएगी, और उस वक्त की खामोशी में जब मजा आएगा, एक दिन लज्जत मिल गई, अगले दिन आप बिस्तर पे लेटेंगे भी नहीं, ये क्या मुश्किल है? ना कोई बातें करेगा, ना कोई ताना देगा, ना कोई आप पे इल्जाम लगाएगा। कर रही है तो करे इबादत। आप अपने कमरे से निकलकर दूसरे में चले जाए, साथ सोने वाले को भी एतराज नहीं होगा। एतराज तब होता है जब आप चेंज चाहते हैं, जब लाइफस्टाइल में चेंज आती है, जब आपको अपने बच्चों की तरबियत में चेंज आनी लगती है। एक कहता है मैंने इधर भेजना है, आप कहते नहीं मुझे दीन चाहिए, ये करना है वो करना है। इसके लिए आपको मुझे जरूरत है इस बात की कि हम अपने ऊपर लेकर सोचे। तो लिहाजा ये दो बातें, जो दो अहादीस अभी हमने देखी, इससे क्या पता चला कि जिद्दोजहद का बहुत अजर है। आपका घर से निकल कर आना कोई कम जिद्दोजहद है? ये जिहाद बिन नफ्स भी है, ये जिहाद बिन कलम भी है, ये जिहाद बिल माल भी है, गाड़ी में पेट्रोल लगा। और इसी तरह जो घर से बैठकर सुन रहे हैं, को वो बड़े आराम से सुन रहे हैं, इतनी डिस्ट्रेक्शंस घरों में, सब घर वाले मौजूद हैं और आप कह रहे हैं चुप, मैंने खामोशी से सुनना है, मुश्किल होता है। लेकिन याद रखिए, एक एक चीज अल्लाह के यहाँ डिपॉजिट हो रही है। आप बैंक में चेक डाल देते हैं, दुख नहीं होता, क्यों? कि है ना। वैसे आप किसी को $1,000 दें तो आपको 10 दफा ख्याल आएगा, क्यों किया, मेरे कम हो गए। बैंक को तो लोग देखे बगैर डाल देते हैं, पे चेक जो है वो सीधा बैंक में जाता है ना अमेरिका में, अमूमी मर्दों का, मुझे तो इतना ही पता है, कभी देखा ही नहीं आपने और बैंक में चला गया, क्यों? जब यूज करना होगा खर्च कर लेंगे। लिखिए, अल्लाह सुब्हान ताला के दीन के लिए कुछ करना और इज्तमाही तौर पे करना, ये अल्लाह के अकाउंट में अपने आप को जमा कराना है। नेक्स्ट पे चलिए, इज्तमाहियत अल्लाह के दीन के लिए काम करने की अल्लाह के यहाँ क्या बात है? यानी आप देखिए कि तीन बड़े बड़े मकासद जो इस सूरत में हमें दिख रहे हैं, जिसमें अभी एक पूरा हुआ है और आज हम दूसरे पे जा रहे हैं, और अगले दिनों में फिर इंशाल्लाह हम तीसरे पे जाएंगे। अभी सिर्फ हम बुनियादुल मरसूस बनना सीख रहे हैं, क्योंकि मैं इस पे वक्त ज्यादा इसलिए भी लगा रही हूँ कि ये हमारे कोर्स का भी मेन थीम ही ये था। इवन अगर मैं इसी पे और भी अगले दिन बात कर दूं 2-3 दिन तो इस फाइन, लेकिन वैसा नहीं करूंगी। दूसरी वजह यह कि यही मिसिंग है। हम दीन को फैलाना चाहते हैं, हम सवाब लेना चाहते हैं, हम दुनिया में इस्लाम की बातें करते हैं, लेकिन बुनियादों महसूस नहीं बनते। हमारे पास इस चीज की अभी कमी है। पूरी दुनिया के मुसलमानों की बात कर रही हूँ कि वो मिलकर काम नहीं कर सकते। वो कहते हैं आई एम एट माई ओन, कौन बातें सुने, कैसे करे? दूसरा मौजू जो आज शुरू हो जाएगा इंशाल्लाह हमारा, वो क्या है कि अल्लाह के नूर की हकीकत को समझना है, और वो इस्लाम है अल्लाह का नूर। कुरान के नूर को फैला दीजिए और वो नूर की एक एक किरण घरों में चली गई तो इंशाल्लाह आपकी मेरी कब्र तक भी पहुंच जाएगी। इसी तरह तीसरी चीज, गलबाए दीन के लिए अंसारुल्लाह बनना, ये बिल्कुल आखिरी आयत है, हुवल्लज़ी अरसल रसूल के बाद سورت کی آخری آیت آپ کو حضرت عیسیٰ کی زبان سے یہ تقاضا کرتی ہے کہ کونو انصار اللہ. سوال پیدا ہوتا ہے کہ سورت صف ہے اور اللہ نے بنجانو مرسوس کی جو بات کی ہے تو دن میں ہمیں 5 دفعہ نمازوں میں اور اسی طرح جیسے ابھی ہم نے پھول کو دیکھا، دریا کی لہریں، یہ صفے بنانے کا مقصد کیا ہے؟ مسلمان نماز میں صفے کیوں بناتے ہیں؟ اور افسوس کے ساتھ کہوں جس مسجد میں اندر اس طرح کی صف ہوتی ہے وہاں باہر جوتیوں کی صفے کوئی نہیں ہوتی، جوتیاں ڈسٹربڈ ہوتی ہیں. اب یہاں تو ماشاءاللہ ہمارے مسجدیں اتنی خوبصورت ہیں، بڑے بڑے شو ریکس ہیں، اس کے باوجود بھی کبھی کبھی نیچے پڑے ہوتے ہیں جوتے. تو صف بنانے کے مقاصد میں ایک ہے ترتیب اور ڈسپلن. یہاں آپ کلاس میں آ کے بیٹھتے ہیں نا، آپ کے ٹیبل ٹیڑھے کر دیں، جس کا جدھر دل کرے وہاں سے اٹھ کے ادھر آ جائے، نہیں میں نے قریب سے پڑھنا ہے، کوئی کہتا نہیں میں دوسرے کے ساتھ نہیں جڑ سکتی تو آپ خوبصورت نہیں لگیں گے. تو ترتیب اور ڈسپلن بھی ہوتا ہے. دوسری بات آپ دیکھیے کہ ثابت قدمی. آپ کہتے ہیں کہ امام صاحب کا بھی وضو ٹوٹ جائے تو ان کے صف چھوڑنے کا ایک پروٹوکول ہے اور لوگوں کو یہ آنا چاہیے. پھر باہمی اتحاد اور محبت ہے، اور ایک امام کہتا ہے اللہ اکبر سب کے ہاتھ اٹھ جاتے، یہ اطاعت امیر ہے، اولی الامر جو آپ کا مین پرسن ہے، جو آپ کے اوپر بڑا ہے، اس کی بات کی اہمیت. پھر دین کا حسن اور خوبصورتی ہے. حرم کے اندر صفے بچھتی تھی جب کبھی اتنی تو کئی لوگوں کے دل ہل جاتے تھے کہ اتنے مسلمان اور اتنے ڈسپلن. اور پھر اللہ کی خوشنودی اور مدد کا حصول ہے. 1 2 3 4 5 6 7 مقاصد ہیں کہ امت مسلمہ دن میں 5 بار جا کر صف بندی کر کے بھی یہ مقاصد حاصل کر پا رہی ہے. دل ہمارے کٹے کٹے ہیں. فرمایا صفوں میں رکھنے نہ چھوڑو ورنہ تمہارے دلوں میں رکھنے آ جائیں گے. ڈونٹ لیو دا گیپس ان بٹوین دا صف. دلوں میں گیپ آتا ہے، آج ہمارے دل کٹے ہوئے ہیں، چھوٹی چھوٹی بات پہ ہم ناراض ہیں، سیلف کانشیس ہیں، مجھے اس کی یہ بات بری لگ گئی، اس نے مجھے یہ کیوں کہا، میرے سے بات نہیں سنی جاتی. تو کل کا سبق مجھے لگتا ہے کافی تھا اس موضوع کو سمجھنے کے لیے. جب تک سیلف ہونے کا احساس، آئی ایم، میں ہوں کچھ، مجھے کیوں کہا، میں نہیں نکلے گا، تب تک انسان ایک عمارت کے بیچ کے پتھر نہیں بنیں گے. پھر آپ دیکھیں اللہ کو ایسے مسلمان پسند ہیں کون؟ نمبر ایک، سخت مزاحمت کرنے والے ہوں برائیوں کے خلاف، معاشرے میں پھیلی گندگیاں، بےہودگیاں، خاندان میں پھیلی بیکار رسمیں، آپ مزاحمت کیجئے. اب یہ مزاحمت یعنی ریزسٹ کیسے کرنا ہے، یہ اب آپ کو حکمت آ جانی چاہیے. یہ تو نہیں کہ جو سب کرے ہم بھی کریں، جیسا دیس ویسا بھیس. شادی میں جو سب کر رہے تھے اب آپ کو بھی کرنا پڑا ہے، کیونکہ سسرال کی شادی نہیں، اللہ کو نہیں پسند، اللہ ڈزنٹ لائک دیٹ. اللہ کو شدہ علی الکفار والا جملہ بھی یاد ہے ہمیں، اللہ تعالیٰ نے جو نبی صلی اللہ علیہ وسلم کے صحابہ کے لیے بولا. اور آسانی سے شکست نہ کھانے والے ہوں، اللہ کو وہ لوگ پسند ہے، ایسے چنے جن کو کچھ چبا نہ سکے. پھر ایک دوسرے پر اعتماد اور بھروسہ کرنے والے ہوں، ایک دوسرے کی کمزوری اور خامیوں کو ڈھانپنے والے ہوں، جو اصولوں کے پکے ہوں، عہد وعدوں اور قانون کو نہ توڑنے والے ہوں. پوچھئے ذرا آج ہم ایسے ہیں؟ آج مسلمان ان 4-5 کرائیٹیرینز پہ پورا اترتا ہے؟ جو پورے اترتے ہیں الحمدللہ وہ بھی بہت ہے، لیکن پوری امت میں سے ڈھونڈیے تو نمک کے ذروں کے برابر ہیں وہ لوگ جن میں یہ ساری خوبیاں ہوں. ہم تو چھوٹی چھوٹی بات پہ ہل جاتے ہیں. آپ کہیں فارم کی اینٹیں لگا دیں کتنی فلیکسیبل ہوں گی، ادھر سے موڑا ادھر چل گیا. یہ بچوں کے نہیں ہوتے گھر گھومتے تروڑتے مروڑتے، تو ویسا گھر چاہیے آپ کو، کتنا فلیکسیبل ہے، لیکن ہوا کے ایک جھونکے سے وہ گر جائے گا، ایک سوراخ ہوگا نا اس میں تو وہ گر جائے گا. اللہ کو ٹھکے ہوئے لوگ پسند ہیں. نیکسٹ پہ چلیے، اجتماعیت یعنی اللہ کے دین کے لیے مل کر کام کرنا. کیسے؟ سیسا پلائی دیوار ہو، ایسی دیوار جس کی اینٹیں ایک دوسرے سے جڑی ہوئی ہوں، اینٹوں کے درمیان کوئی رکھنا یا سوراخ نہ ہو، دیوار بہت مضبوط اور سیدھی ہو، بالکل جھکی بھی نہ ہو. اس کمرے میں آپ آئیں اور آپ کو ایک چھت طرح ایک طرف سے ذرا سی جھکی بھی دکھے، یہ دیوار ہلی بھی ہو تو کیسا لگے گا؟ یہ اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے کام کرنے کے طریقے سکھائے ہیں. انگلی ڈالنے والے کی انگلی مڑ جائے لیکن اینٹ نہ ہلے، اور آپ فارم کی دیوار کے اندر انگلی ڈالیں آپ کی پوری انگلی اس میں چلی جائے گی. آج ہم دوسروں کے لیے اچھے، آپس میں مسلمانوں کے لیے نیگیٹو کمنٹس دینے والے ہیں. پھر آپ دیکھیے کہ حدیث صحیح مسلم کی 6588 ہے، नुमान बिन बशीर से जब शुरू वाले दिन दी थी, अब ये चूंकि आयत पूरी हो रही है तो मैंने सोचा कि यहां भी आपसे शेयर कर दूं खुलासे में कि मुसलमान बाहम एक ही इंसान की तरह, अगर इसके सर में तकलीफ हो तो बुखार और बेख्वाबी के जरिए से बाकी सारा जिस्म इसका साथ देता है। सच बताइए सच, आज खबरें पढ़ते हैं फलां मुल्क के मुसलमानों पे, ये वैसे तो अब खबरों में भी नहीं देते, लेकिन चलिए हम खबरें बड़े शौक से सुनते हैं, उधर ये हो गया, बर्मा में ये हो गया, सीरिया में ये हो गया, और हर कुछ अरसे बाद वो नया एक नाम आ जाता है बस, तो हर वक्त कहीं ना कहीं मुसलमानों के साथ है, और उसके बाद क्या कहते हैं, बेगम आज मीठे में क्या बनाया, आज चाय के साथ क्या हलवा नहीं बनाया, यानी खून देख देख कर स्क्रीन पे अब हमारे दिल भी पानी हो गए, हमें खून से भी कुछ नहीं होता। हाँ, कुछ मुसलमान तो हर वक्त दुनिया में कहीं ना कहीं मरते रहेंगे, तो इन सारी बातों से अपने आप को बचाना है, अमल के नुकात लेते हैं। अमल क्या है इस आयत पे मेरा आपका, कि अल्लाह चूंकि उन लोगों को दोस्त बनाता है जो इसकी राह में मिलकर जिहाद करते हैं, गोया कि वो सीसा पिलाई इमारत है। अल्लाह ताला की पसंदीदा खसूसियत क्या है, कि जो कोशिशें हों वो अल्लाह के रास्ते में हो। देखिए कभी कभी ये खतरनाक मोड़ आ जाता है इस रोड पे, जैसे पहाड़ी इलाकों में आप जाते हैं ना तो मोड़ होते हैं, घुमाते हैं, आगे लिखा होता है ये आगे खतरनाक मोड़ है, गाड़ी को जरा मुख्तात रखिए। इसी तरह इस रास्ते में एक बड़ा खतरनाक मोड़ जो होता है, जाहिर हम कहते हैं कि ये काम मैं दीन का कर रहा हूँ, लेकिन असल में वो दीन के लिए नहीं होता, या सिर्फ दीन के लिए नहीं होता, और हमें ये भी पता होता है कि इसको जरा सा चेंज करके करें तो इसमें ज्यादा फायदा है, लेकिन उसमें हमारा अपना कोई इंटरेस्ट लूज हो रहा होता है, हमारा अपना कोई फायदा कम हो रहा होता है। तो अल्लाह को वो काम पसंद है जो सिर्फ उसके रास्ते में हो और सफों के अंदर तंजीम हो, बिखरी हुई कोशिशें नहीं, ऑर्गेनाइज्ड, जंग लड़ने की सूरत हो, जिहाद वालों के दिल एक लड़ी में पिरोए हुए हों। और अगर ये सब हम जानते हैं तो फिर हमें अपने आप से एक सवाल करना, आप इमेजिनेशन में लाइए, और अल्हम्दुलिल्लाह जैसे सभी को पता भी, आपको भी पता है, आप तो बैठे हुए इधर, हम यहाँ कैसे बैठे हैं, ये स्कूल, आप में से कितने लोगों को इस पे शरह सदर है कि ये कोशिशें जो आपके इस शहर में पिछले चंद साल से हो रही हैं ये अल्लाह के लिए है। बिल्कुल सच समझते तो हाथ खड़ा करें वरना ना करें। किसको लगता है कि मैं नाम ही ले लेती हूँ, नूरुल कुरान ऑफकोर्स अटलांटा, बाहर वाले आप सब बाहर सारी इंटरनेशनल चीजों को जिन में रख ले, जो भी आज तक किसी ने मेरी जुबान से सुना, अपनी आंखों से देखा, ह्यूस्टन से लेकर आज अटलांटा में बैठी हूँ, आप में से किसको लगता है कि जो काम नूरुल कुरान कर रहा है वो अल्लाह के लिए? अल्हम्दुलिल्लाह, किसी को डाउट है तो वो भी हाथ खड़ा करे, नहीं इसमें किसी का इंटरेस्ट है नहीं, ये कुछ और लोगों की कोई पर्सनल कमोडिटी, कुछ लोगों का, चलिए ये इतनी बात तो मैं कह देती हूँ ना कि अल्लाह के लिए। दूसरा सवाल करें कि अल्लाह के लिए है वो तो सबको ही पता है, कुरान जो पढ़ाते हैं ठीक है अल्हम्दुलिल्लाह, तो फिर दूसरी बात, किस किस को ये अपना लगता है, आप में से किस को नूरुल कुरान अपना लगता है? देखिए कुछ वहां पैदा होते हैं, कुछ बड़े होकर आ जाते हैं, बहुत कम लोगों को ये मौका मिलता है दुनिया में असूलन है, तो फिर सवाल कीजिए कि अब मैं अपना हिस्सा कैसे डालूं। ये आपके सामने एक बिल्डिंग है, आप इसको एक इमारत समझिए, स्कूल समझिए, इस्लाम समझिए, इसको खाना काबा समझिए, ये छोटी छोटी ईंटें हैं, आप जरा सा आज के दौर के 2021 के फितनों को जहन में लाइए, मैं अपना हिस्सा कैसे डालूं ताकि अल्लाह के दीन को मजबूत कर सकूं। और याद रखिएगा इसमें हर चीज आएगी, जैसे मैंने अभी जिक्र किया ना कि हम अपने बच्चों को हाफिज भी बनाएंगे इंशाल्लाह, लेकिन ये मकसद नहीं है, हाफिज बच्चा बच्चों को खुदकुशी से कैसे रोकेगा? आप किसी की तजवीद का एक एक नोक पलक का हिस्सा दुरुस्त करा दें अल्हम्दुलिल्लाह, लेकिन वो इस सोसाइटी में जाके तबलीग कल कैसे करेगा? ये तजवीद हो, ये ग्रामर हो, ये फिक हो, ये नमाज का तरीका, सब्जेक्ट तो बहुत सारे हैं ना, ये सारे चीजें उस वक्त इंशाल्लाह इफेक्टिव हो जाते हैं जब रूह भी आती है, बच्चा कुरान पढ़े तो रोए, ये आयत क्या मैंने पढ़ ली। आज 80% हमारे हाफिज है कुरान पूरी दुनिया में ऐसे हैं कि पढ़ते हैं उनको समझ नहीं आता, माए कहती हैं हिफ्ज कर दिया अब नमाज नहीं पढ़ता, हाफिज बच्चा किसी लड़की के चक्कर में पढ़कर पता नहीं दीन भी छोड़ गया, तो आपका मेरा काम क्या है? मैं आप लोगों से उस दिन खुश हूं कि ये जगह 3 फ्लोर है, बाहर वाले भी सुन रहे हैं वो अपने हिसाब से सोचते रहे, आप इस जगह का एक एक कोना इस्तेमाल करें, सुबह में, शाम में, रात में, दिन में, वला इन शकर तुम लजीदन्नकुम, अगर तुम नियमतों को इस्तेमाल नहीं करोगे तो खो जाओगे। जो घड़ी ना पहने वो याद ही नहीं होती किधर है, और जो पहने हर वक्त टाइम देखे वो आपके सामने काउंटर पे रखी होती है। ये जगह, ये अमानत है, इसमें किसका पैसा लगा है ये तो आपको पता ही नहीं है। ये एक दिन की मेहनत नहीं है, ये इतनी जगह ऐसे नहीं आती। चलिए आगे चलिए, फिर देखिए आप इस बिल्डिंग में क्या बनना चाहते हैं। मैं मजबूत सतून बनूंगी या शीशे की ये दीवारें। कितना खूबसूरत ये घर है, मैं कहती हूँ अगर ये, और बारिश हो रही हो कितना मजा है, बाहर देख रहे हो। बड़ी फैंसी और फ्रेजल बिल्डिंग के अंदर भी कुछ लोड बेयरिंग वॉल्स होती है। आप कौन सी बनना चाहती है? रिसेप्शन तो बहुत फैंसी होनी चाहिए, बंदा बहुत अच्छी बात करने वाला हो, स्माइली हो, ऑर्गेनाइज्ड हो। पता नहीं, एक लोड बियरिंग और एक सॉफ्ट वॉल है। आप आए पढ़ के चले गए, कोई बात नहीं, कुछ काम नहीं है आपके ऊपर, कोई आपके ऊपर इसकी जिम्मेदारी नहीं। नहीं है तो फिर आगे चलिए। मैं दीवार का हिस्सा बनूंगी या खिड़की या दरवाजा, मैं कहाँ होना चाहती हूँ? जिसम में आंख भी है, कान भी है, जुबान भी है, हाथ भी है ना। आप में जिसकी जो खूबी है, दीन को उसकी जरूरत है। और एक खिड़की अलग कहीं रख दें जाके तो फायदा होगा। आज मसला ये है, जब हमारे अंदर कोई खूबी होती है तो हम उस खूबी को अपने ओन पे यूज करते हैं, और हम कहते हैं हमें सवाब होगा। वल्लाह ही सवाब होना और बात है, और इस्लाम का गालिब होना और बात है। इंडिविजुअल कोशिश आज भी बहुत है मुसलमानों की, सवाब बहुत लोग ले रहे हैं आज भी, हरम जाकर लेते हैं, बट आज दीन पनप क्यों नहीं रहा? आप सारे घर की इन चीजों को अलग अलग कर दें, सारी विंडोज अलग, सारे शतीर अलग, तो लोग भला क्या कहेंगे? तस्वर में लाइए, किसी जगह आप जाएं, प्लॉट है तो उधर ढेर सारी खिड़कियां इकट्ठी पड़ी हैं, लकड़ी पड़ी है, शीट रॉक्स पड़े हैं, मट्टी की ढेरी है, लोग क्या कहेंगे? कोई बता दे, बड़ा आसान जवाब है कि यहाँ कंस्ट्रक्शन शुरू होने वाली है। पहले सारा रॉ मटेरियल जमा किया जाता है ना, लेकिन कोई उसको घर तो नहीं कहेगा, समझ गया ना? अब मेरे अंदर खूबी थी खिड़की होने की, मैं हवा देना चाहती हूँ, मैं कहती हूँ चलो मैं लगूं कहीं, फ्रेश एयर अंदर आए बाहर है, तो मैं इसी बिल्डिंग के अंदर लगूंगी तो मैं खिड़की बनूंगी ना। तो खुले मैदान में को मुझे लटका दे या लगा दे तो मेरा क्या काम होगा? दैट इज द आंसर। असल बात यह है कि हम जितना ज्यादा अपने आप को किसी जगह खपा देते हैं ना, हम उतने कीमती हो जाते हैं और सेव हो जाते हैं। कल मिसालें दी है ना आपको, अपने आप को सिक्योर कीजिए। अगर ये जगह लेने में हम सब साथ थे ना, तो अब इसको चलाने में भी साथ है। और अगर हमने ले लिया और अब हम हैं ही नहीं है इधर, बिलफर्ज आप कहते हैं जी मैं बिजी हूं, मैं मसरूफ, एक होते वक्ती बात है। मैं आप लोगों की ये बातें नहीं कर रही कि आजकल छुट्टियां हैं तो बच्चे घर हैं तो पेंडेमिक, आई एम नॉट टॉकिंग अबाउट द वेरी शॉर्ट थिंग्स, मैं बड़ी बात कर रही हूँ। अगर हमारे जहन के सांचे में ये चीज नहीं है ना कि मैंने एक पूरे सिस्टम के साथ जुड़ के काम करना है, तो वो फिर सवाब होगा, इंशाल्लाह फायदा भी होगा। अल्लाह जाया नहीं करता, इन्नल्लाह यस्लिमु मिसकाल खब्बा, दाने बराबर जुल्म नहीं करता। अल्लाह फमे या मल मिसकाल जरूरतन खैरिन जरा लाएगा, लेकिन दुनिया में इस्लाम गालिब नहीं होगा। आज का 21 सेंचुरी, और 1,000 साल पीछे जाइए, 1,100 साल और चले जाइए, आज के मुसलमानों की कोशिशों में और उस दौर की में फर्क ये था। आज इंडिविजुअलिज्म है, तब ऑर्गेनाइजेशन थी। हजरत उमर फारूक ने कभी किसी को कोई दुकान नहीं खोलने दी थी जब तक उसको हदीस से किताबुल बियू नहीं पढ़ाते थे। ये आपने आज भी यूएई के बारे में सोचा होगा ना, और सऊदीया में भी, कि लोग अपनी मस्जिद नहीं बना सकते। सुना मैं ना, बड़ा ही मुश्किल है वहां, और गवर्नमेंट के अंडर है, सऊदीया में भी औकाफ से इजाजत लेनी पड़ती। दैट इज इस्लामिक मिजाज। और इंडो पाक में ईंट उठाओ तो मस्जिद। अब चलते हैं हम लोग इंशाल्लाह, आयत नंबर 5 सूरत सब, टॉपिक लिखिए वल्लाहु ला यहदिल कौमल फासिकीन। अल्लाह हिदायत नहीं देता फासिक कौम को, ये अल्लाह की सुन्नत है। लफ्जी तर्जुमा मेरे से दोहराइएगा। व इस, और जब, काला कहा, मूसा मूसा ने, ली कौमी ही अपनी कौम से,
अपनी कौम से,
या कौमी
या कौमी,
ए मेरी कौम,
ए मेरी कौम,
लिमा क्यों,
लिमा क्यों,
तू जूननी,
तुम
तुम अजियत देते हो मुझको।
अजियत देते हो मुझको।
मुझको के लिए क्या लफ्ज है इधर? नून की आगे जो छोटी, ये है वक़्त,
वक़्त,
हालांकि, तहकीक,
हालांकि, तहकीक,
तालमून, تم جانتے ہو انی بے شک میں رسول اللہ رسول ہوں اللہ کا الیکم تمہاری طرف فلما پھر جب زاغو جو وہ ٹیڑے ہوئے ازاغ اللہ ٹیڑھا کر دیا اللہ نے قلوبہم ان کے دلوں کو واللہ اور اللہ لا نہیں یہدی وہ ہدایت دیتا القوم ان لوگوں کو الفاسقین جو نافرمان ہیں. چلیے اب با محاورہ ترجمہ سنیے. وَإِذْ قَالَ مُوسَى لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُؤْذُونَنِي وَقَدْ تَعْلَمُونَ أَنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ. اور یاد کرو موسیٰ علیہ السلام کی وہ بات جو اس نے اپنی قوم سے کہی تھی. کیا کہا تھا؟ اے میری قوم کے لوگوں، تم کیوں مجھے اذیت دیتے ہو، حالانکہ تم خوب جانتے ہو کہ میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں. لیکن پھر ہوا کیا؟ ذرا سے اس پہ غور کیجئے گا. فلما زاغوا ازاغ اللہ قلوبهم، پھر جب انہوں نے ٹیڑھ اختیار کی تو اللہ نے ان کے دل ٹیڑھے کر دیے، کیونکہ اللہ فاسقوں کو ہدایت نہیں دیتا. اللہ اکبر کبیرہ. بہت ہی اسٹرانگ آیت ہے. پچھلی آیت کے ساتھ پہلے ربط لے لیجئے. تھوڑا سا تفسیری خلاصہ اب صرف لکھیں گے آپ نوٹس لینے کہ اس آیت میں کیا بات ہے. ہر آیت کو سمجھنے سے پہلے جب ہم پچھلی آیت سے سمجھتے ہیں گزرتے ہیں تو ہمیں بات سمجھ آتی ہے. پیچھے ہم نے دیکھا کہ اللہ سبحانہ تعالیٰ نے ان لوگوں کی بات کی جو اس کے راستے میں سیسہ پلائی دیوار بن کے لڑتے ہیں. وہ جدوجہد ہوتی ہے، وہ جہاد ہے، وہ جو بھی تھا، ہم اس کو ماشاءاللہ کافی ڈیٹیل سے سمجھ چکے. اب یہاں ایک بگڑی ہوئی قوم کی مثال آ رہی ہے، اور اس سے اگلی آیت میں ایک دوسری قوم، یعنی امت مسلمہ کو پچھلی قوموں کی مثال سے یہ بات سمجھائی جا رہی ہے. اور اصل میں نبی صلی اللہ علیہ وسلم کے دور کے ان کمزور ایمان لوگوں جن سے اس دور کی صورتیں جس کو ہم پڑھ رہے ہیں، اور منافقین جو کہ مدینہ کے اس دور میں کچھ کھل کر سامنے آ چکے تھے، قوم موسیٰ کی مثال دی جا رہی ہے. اللہ تعالیٰ کی یہ سنت بھی ہے اور یہ اچھا طریقہ بھی ہے کہ جب کسی کی ہمت ٹوٹنے لگے تو اس کو کسی اور کی مثال دے دو. ضعیف الایمان لوگ، کمزور ایمان لوگ، یاد رکھیے ایمان والے ہوتے ہیں، جنت میں جائیں گے انشاءاللہ، لیکن وہ بڑے بڑے کام نہیں کر سکتے. ہم پیچھے اس کو بڑی اچھی طرح کھل کے دیکھ چکے ہیں. یہاں اللہ تعالیٰ ایسے لوگ جو نبی صلی اللہ علیہ وسلم کے دور میں تھے لیکن ایمان میں تھوڑی کمی آنے لگی، تو ان کو قوم موسیٰ کی مثال دی جا رہی ہے. کیونکہ موسیٰ کے لوگ حضرت موسیٰ پر ایمان رکھتے تھے، نمبر ایک لکھیے، اپنا محسن مانتے تھے ان کو، لیکن قول اور اعتقاد کے باوجود انہوں نے حضرت موسیٰ کی بات نہیں مانی. ہم اپنے بڑوں اور پیاروں کے ساتھ اکثر یہی کرتے ہیں، حتیٰ کہ آج بھی ہم محبت رسول میں، نعت رسول میں نبی صلی اللہ علیہ وسلم سے بڑی محبت کے بلنگ و بانگ دعوے کرتے ہیں لیکن بات کوئی نہیں مانتے. ہم بچوں کا بھی یہی حال ہے، ماما ماما گلے میں بازو ڈالیں گے، لاڈ دکھائیں گے، بات نہیں مانتے. چھوٹے بچے بات مان لیتے ہیں، بڑے بچے بات نہیں مانتے. حضرت موسیٰ علیہ السلام نے اللہ کے رستے میں جو تکلیفیں سہیں، فرعون جیسی غلامی سے ان کو نجات دلوائی، کوشش کی، اپنی آنکھوں سے رستہ بنتا دیکھ چکے، لیکن اس کے باوجود ان کا حال کیا تھا کہ انہوں نے حضرت موسیٰ کی ایک بات نہیں مانی. اور وہ بات کیا تھی؟ یاد کیجئے فرعون کے ڈوبنے کے وقت کو، اور اس کے بعد جب ان کو کہا گیا کہ قوم مالکہ سے جا کے جہاد کرو، لڑائی کرو، تو انہوں نے کیا کہا تھا؟ فذهب انت وربک فقاتلا دار الفاسقین. کہ اگر آج کسی کے گھر کے باہر یہ لکھا جائے کہ دار الفاسقین، گناہگاروں کا گھر، نافرمانوں کا گھر، ڈسوبیڈینٹ لوگوں کا گھر، تو کتنا برا لگے. لیکن گھروں میں اگر یہ سب ہو رہا ہو تو برا نہیں لگے گا. تو جب قومیں قول و فعل کے تضاد کا شکار ہیں تو ان کو بتایا جا رہا ہے کہ لم تقولون ما لا تفعلون، یعنی اے نبی آپ ہی کی قوم ایسی نہیں ہے، بلکہ حضرت موسیٰ علیہ السلام کا واسطہ بھی ایک ایسی ہی بگڑی ہوئی قوم سے پڑا تھا کہ جنہوں نے موسیٰ کی بات نہیں مانی. سوال لکھئے کہ یہ تکلیف کیا دی انہوں نے موسیٰ کو. بعض دفعہ ہم سوچتے ہیں کہ ہم کون سی کسی کو کوئی تکلیف دے رہے ہیں, تو سوال پہلا کیا ہے کہ حضرت موسیٰ نے ان کو یہ کیوں کہا کہ لما تو زورنانی, تو مجھے ایزا کیوں دیتے ہو, تو مجھے تکلیف کیوں دیتے ہو. تو لکھئے گا اللہ نے موسیٰ علیہ السلام کے ذریعے ان کو ایک سٹرانگ لیڈر دیا تھا جو پہلے فرعون سے ان کو نجات دلا چکا تھا, اب اس کو ایک نبی کی صورت میں ان کے سامنے پیش کیا گیا کہ اب وہ تمہیں زندگی گزارنے کا ایک خوبصورت طریقہ تورات کی صورت میں دینے والا ہے. تو جب وہ تمہیں ایک جھنڈے کے نیچے کھڑا کر کے ایک بکھری ہوئی بھیڑ کو ایک قوم کی شکل میں ڈھالنے کے لیے تیار ہے, تمہیں ایک امت بنانا چاہتا ہے, تو تمہیں کیا ہو گیا؟ یاد رکھیے, نبی ہو کل کے یا رسول ہو یا آج کا کوئی داعی دین ہو یا کوئی استاد ہو, اس کو سب سے زیادہ اس وقت تکلیف ہوتی ہے جب اس کے ساتھی اس کے بتائے ہوئے, اور آپ بچوں کو بھی لے لیجیے اس میں, ماں باپ کو اپنے بچوں میں بگاڑ دیکھ کر تکلیف ہوتی ہے. بذات خود نبی کو بھی تکلیف دی انہوں نے, لیکن علماء نے اس پہ بات کی ہے کہ موسیٰ کو تکلیف وہ کیسے دیتے تھے, تو وہ موسیٰ علیہ السلام کے مشن کو نہیں سمجھ سکے. انہوں نے موسیٰ علیہ السلام کے تھوڑی دن کوہ طور پہ جانے کو ہی بنیاد بنا کر بچھڑا بنا لیا, تکلیف دی. ایک نبی کو اچھا لگے گا کسی کو شرک میں دیکھ کر؟ اور اسی طرح سے کچھ اور نتیجہ کیا نکلتا ہے کہ جب لوگ اس طرح کے کام کرتے ہیں تو موسیٰ علیہ السلام ہو یا محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہو, ان کو تکلیف ہوتی ہے. تو اللہ تعالیٰ نے یہاں موسیٰ علیہ السلام کی یہ بات کہہ کے کہہ دیا, ٹھیک ہے پھر نہیں مانتے. فلما زاغوا زاغ اللہ قلوبکم, جب وہ خود ٹیڑے ہوئے تو اللہ نے ان کو ٹیڑا کر دیا, یعنی جو سانچہ انہوں نے اپنے لیے پسند کیا اللہ نے ان کے دلوں کو اسی سانچے میں ڈال دیا. یاد رکھیے کہ حق کو پہچاننے کی صلاحیت اللہ نے ہر دل میں رکھی ہوتی ہے, کیا اچھا ہے کیا برا ہے اس کو پہچان سکتا ہے ہر انسان, لیکن جب بندہ حق کو پہچاننے کے بعد پھر پیچھے ہو جائے تو پھر اس کی پکڑ بہت سخت ہے. اللہ نے فطری طور پہ ہر جسم کے عضو کے اندر کچھ نہ کچھ کام رکھا ہے, آنکھ دیکھتی ہے, کان سنتا ہے, زبان بولتی ہے. اسی طرح لکھیے دل میں فطری طور پہ حق کی قبولیت ہوتی ہے. جیسے آپ پنج یا فارم پانی میں رکھے, پنج کیا کرے گا؟ پانی کو چوسے گا. اسی طرح فطری طور پہ جب قلب قلب سلیم ہوتا ہے نا, تو حق کو دیکھ کے یوں کھینچتا ہے, حق نچڑتا ہے اس کے اندر حق آتا ہے اور وہ حق کو جذب کرتا ہے. لیکن اگر آپ کسی فارم کے اوپر ویکس لگا دیں, سپنج کے اوپر ویکس لگا دیں, تو پانی نہیں جائے گا. فلما زاغوا ازاغ اللہ قلوبهم, بہت بڑی اللہ کی طرف سے آنے والی ایک سزا ہے جو بندوں کو ملتی ہے. یہ وہی بات ہے جو سورۃ نساء میں آتا ہے کہ نولی ہی ما تولا, کہ جدھر تم پھرو گے ہم تمہارا منہ ادھر کر دیں گے. یاد رکھیے غلط سے غلط کام کرنے والے کو بھی اپنا کام ٹھیک لگتا ہے, آگے ہم پڑھیں گے بھی. حضرت عیسیٰ کی جان لی یہود نے, ہمیشہ ہی کہتے ہیں کیوں لی, اگلی آیت میں دیکھیے گا. تو کیا پتا چلا اللہ سے ایک دعا کیا کرے, ربنا لا تزغ قلوبنا بعد اذ هديتنا وهب لنا من لدنك رحمه انك انت الوهاب. جسم کے جس عضو کو آپ استعمال نہیں کرتے نا, وہ بیکار اور معطل ہو جاتا ہے. کچھ دن آنکھوں پہ پٹی ڈال دیں, ایک سال تک آپ کی آنکھیں دیکھنا چھوڑ دیں گی, کان کچھ نہ سنے, کوئی آواز اندر نہ جائے, نہیں سنیں گے. اسی طرح جب ایک خاص عرصے تک بندے کے دل پر قرآن کی پکار پڑے اور وہ اپنا عمل نہ بدلے, تو اللہ تعالیٰ پھر طلب بھی ختم کر دیتا ہے. یہ ایسی جیسے ایک وقت بھوک لگتی ہے, روزہ رکھتے ہیں نا, بھوک لگتی ہے جب آپ صبح 9-10 بجے اٹھتے ہیں, تو پھر نہیں کھاتے, پھر 10-11 بجے کے بعد بھوک ختم ہو جاتی. تو حق کی, سچ کی, حقیقت کو ماننے کی طلب لگتی ہے دل میں, لیکن نہیں مانتے, اور ان کے دل پگھلے لیکن پھر سخت ہو گئے. سورہ بقرہ میں کیا پڑھا, ثم قست قلوبکم من بعد ذلک فهی کالحجارہ. گائے کا ٹکڑا جسم پہ لگا, مردہ زندہ ہوا, اس نے قاتل کا نام بتایا, اتنی بڑی نشانی دیکھی لیکن دل سخت ہو گئے. تو کبھی کبھی زندگی میں آپ کا دل جس سے نرم ہونا, تو اسے فوراً دل کھول دیا کرے. لبیک اللہم لبیک, کیونکہ اگر دل نہیں کھولیں گے نا تو دل دوبارہ سخت ہوگا. یہ ایسی ہے جیسے فریزر میں گوشت ہوتا ہے, نکال دیں باہر, تھو ہو جائے, سافٹ ہو جاتا ہے نا, دوبارہ فریج میں رکھ دیں. یا آئس کریم باہر رکھی پگھل گئی, دوبارہ فریزر میں رکھے تو پھر پہلے سے سخت ہوتی ہے. قرآن پڑھنے کے بعد اگر ہمارا عمل نہیں بدلتا, ہمارے دل نہیں بدلتے, تو پھر دل پہلے جیسے نہیں ہوتے, اور گندے ہوتے ہیں. ایک دفعہ آپ اس چیز کو پیچھے کر کے دیکھیں, زندگی میں اتنی اور چیزیں آپ کے آ جائیں گی کہ آپ کہیں گے کبھی ہم بھی خدا رکھتے تھے. اور یاد رکھیے گا کہ شروع میں سختی آتی ہے, وقت کے ساتھ بگاڑ آنے لگتا ہے. یہ ایسی جیسے گوشت باہر رکھا, سخت ہوا, باہر رکھا, پھر سخت رکھا. ڈاکٹرز کیا کہتے ہیں کہ اب اس میں جراثیم آ گئے, اب یہ نہ کھائیے. میلٹیڈ اور پھر فروزن پھر میلٹیڈ, وہ چیز جراثیموں کا گھر بن جاتی ہے. تو اللہ نے موسیٰ علیہ السلام کی یہاں مثال دے کر ایک بہت بڑی بات بتا دی کہ واللہ لا یہدی القوم الفاسقین. وہ وقت کا نبی موسیٰ جیسا جلیل القدر نبی ہی کیوں نہ ہو, جس کو اللہ نے کلیم اللہ کہا, جن سے کوہ طور پہ باتیں ہوئیں, جنہوں نے دیکھنے کا مطالبہ کیا, لیکن اتنا پیارا نبی بھی ٹیڑے دل والوں کو ہدایت نہیں دے سکتا. تو یہ تو ایک چھوٹا سا خلاصہ تھا کہ جوش جہاد ٹھنڈا پڑا, اللہ کے نبی کی بات ماننا پیچھے ہو گئے, اجتماعی زندگی سے کٹ کے انفرادی جھمیلوں میں پڑ گئے, اور انہی پر اپنے آپ کو خوش رکھنے لگے. اللہ نے ان کے دلوں کو ٹیڑا کر دیا. اب ذرا سا آیت کے ساتھ ساتھ چلیے, لفظوں کو تھوڑا سا دکھاؤں گی, دیکھتے ہم. لفظ وضاحت, و اور اس, و کیا ہے؟ پیچھے سے ہے, اینڈ کے معنوں میں. یعنی جب بھی کوئی لفظ و سے آئے نا, پچھلی آیت دیکھیں, ابھی پچھلی کیا پڑھی ہے, ان اللہ یحب الذین یقاتلون فی سبیلہ صفاً کأنہم بنیان مرصوص. و اس قال, بات سمجھ گئے, یعنی وہاں بنیان مرصوص بننے کی دعوت امت مسلمہ کو دی گئی. اللہ کہتے ہیں مثال لینی ہے کہ جب قومیں نبی کی بات نہیں مانتی تو ان کے ساتھ کیا ہوتا ہے, تو تم بھی لے لو. اور وہ کیا, وائس, اور جب اور اس کیا ہوتا ہے, اذکرو, ریمبر, ریکال. کیا, قالا, کہا. قول کو ہم پیچھے دیکھ چکے ہیں الحمدللہ, یہ اسی سورت کے شروع میں بھی آپ کو بتایا نا, اور یہ الحمدللہ ان ڈیپ سٹڈی میں ہم تقریباً کئی جگہ کیے, کیونکہ یہ لفظ بہت زیادہ آتا ہے. تو عربی میں قول کے لیے جو مختلف چیزیں, خیال کو بھی کہتے, رائے کو بھی کہتے, زبان پہ جو بات آ جائے اس کو بھی قول کہتے ہیں, خواب کو بھی قول کہتے ہیں. یہ پانچ چھ معنی میں نے آپ کو پہلے بتائے, صرف خلاصہ کر کے آگے چلیے. موسیٰ, موسیٰ نے, موسیٰ کون ہے؟ نبی, اللہ کے چنے ہوئے رسول. کس سے کہا؟ لی قومی ہی, اپنی قوم سے. یہاں لفظ لی قومی ہی میں ہی کو ذہن میں رکھیے, کیونکہ اگلی آیت میں آپ کو اس کا فرق بتاؤں گی. یہاں مراد ہے اپنی قوم, نیشن. اور قوم کیا ہوتی ہے؟ جو باپ کی طرف سے نسب چلتا ہے. اور قوم کا لفظ بھی ہم کر چکے, قام, یقوم, قیام, کھڑا کرنا, استقامت بھی اسی سے ہے. اور قوامین ہونا, مینجمنٹ کرنا, جیسے الرجال قوامون علی النساء, یعنی اپنی قوم سے کہا. تو قوم کون ہوتی؟ بھیڑ نہیں ہوتی, قوم لائک مائنڈیڈ لوگوں کا ایک بڑا آرگنائز گروہ ہوتا ہے, سیم سوچ رکھنے والے لوگ ہوتے ہیں. یہ جو رات کو ہم اللہ کے آگے قیام کرتے ہیں نا, والذین یبیتون لرب سجدا و ایمانا. تو بہرحال لی قومی ہی کیا کہا؟ یا قومی, اے میری قوم. دوبارہ وہی لفظ آ گیا. اور لما کیوں, لما پیچھے دیکھا ہم نے, لما تقولون ما لا تفعلون, سب ریپیٹیشن ہے. ایک ہوتا ہے لا, ایک لما, وائے کیوں, تم تو زونا نہیں, مجھے اذیت دیتے ہو. عربی زبان میں لفظ اذیت کے ڈفرینٹ سملر ورڈز لیجئے. ضرر, ذرہ سے ہے, لا یملک لکم ضرم ولا نفع. اسی طرح درن کا لفظ آتا ہے, اذا مس الانسان درن دعانا لجنبی ہی, کہ جب انسان کو کوئی ضرر پہنچتا ہے تو ہمیں کروٹوں پہ بلاتا ہے. پھر درر کا لفظ درن کی صورت میں بھی آتا ہے, مستہم الباساؤ و دراؤ. اسی طرح اذن, لن یدروکم الا اذن کی صورت میں سورہ عمران میں ہم پڑھ کے آئے. کرہن, حملتہ امہ کرہم و ودتہ کرہا. اور معرتن, تصیبکم منہ معرتن بغیر علم. یہ ان ڈیپتھ والے پڑھ چکے ہیں الحمدللہ. چھ لفظ عربی میں صرف تکلیف کے لیے. یہاں کیا آیا ہے؟ لما تؤذوننی, کیوں, یہ کیوں نہیں آ گیا کہ لما کرہتمونی مارتونی. فرق دیکھیے گا سب کا. درر نقصان کے معنوں میں فائدے کے مقابلے پہ, یعنی جیسے آپ کہتے ہیں نا پروفیٹیبل, پروفٹ کا اپوزٹ کیا ہوتا ہے؟ لاس. تو ضرر کا لفظ لاس کے معنوں میں آتا ہے عربی میں. پھر درن جب آ جائے گا شکل بدلی تو جسمانی تکلیف ہے, یہ بیماریاں کرونا اور ہارٹ اٹیک اور کینسر, یعنی جسم کو جو بیماریاں اور تکلیفیں لگتی ہیں اس کے لیے لفظ در آتا ہے. اور جب زبر آ جائے درن تو ظاہری مشکلات کے دور کے لیے, ظاہری مشکلات بہت ساری ہوتی ہیں آپ کو پتہ ہی ہے. اذن آ جائے تو ہلکی سی تکلیف ہوتی ہے وہ, اور کرہن آئے گا تو جبری تکلیف ہے, فورسڈ کہہ لیجیے تکلیف. اور مارتن کہتے ہیں ہر طرح کی تکلیف اور خرابی کے لیے. چھ لفظ ہیں قرآن میں صرف تکلیف کے لیے. کیا آپ کو مجھے اس کو سیکھنے کی ضرورت ہے؟ ایک سمندر ہے, بڑی امیر زبان ہے. آپ کے پاس کتنے کپڑے ہوتے ہیں؟ آپ کہتے ہیں یہ پہنوں کہ وہ پہنوں. عربی زبان کے پاس بڑے لفظ ہوتے ہیں, اور آپ دیکھتے ہیں کہ جہاں بھی لفظ آتا ہے نا وہاں بالکل ویسا ہی آنا چاہیے, یہی سینس ہے. آگے دیکھیے, وا اور قد. حالانکہ قد کیا ہے؟ حرف تحقیق ہے. تعلمون تم جانتے ہو, تعلمون میں لفظ علم ہے, یہ بھی لفظ گزر گیا. لما تقولون ما لا تفعلون کے پہلے حقیقت کا ادراک کرنا, یہ جو ہم علم لے رہے ہوتے ہیں نا یہ کیا کر رہے ہوتے ہیں آپ کو پتا ہے؟ حقیقتوں کا ادراک. اور العلم جب ہو جاتا ہے تو پھر تو دنیا اور آخرت کے علوم کھل جاتے ہیں نا اس بندے پہ. اور اسی طرح سے آپ کہہ لیجئے کہ لا تعلمونہن اللہ یعلمہم, منافقین کے لیے کہا تھا کہ نبی آپ کو نہیں پتا کون ہے منافق لیکن ہم ان کو جانتے ہیں. بہرحال علم کی بحث ہے, کافی لمبی ہے. دو قسم کا علم لکھا ہوا ہے, ایک نظریاتی علم جس سے سوچیں بدل جاتی ہیں, اور ایک عملی. نظری علم وہ ہوتا ہے جو حاصل ہونے کے ساتھ ہی مکمل ہو جاتا ہے, جیسے وہ علم جس کا تعلق موجودات عالم سے ہے. آپ کوئی بھی کمپیوٹر سیکھتے ہیں آپ کو سیکھنا آ جاتا ہے, گاڑی چلانی سیکھی آپ کو آ گئی. اور علم عملی وہ ہوتا ہے جو عمل کے بغیر تکمیل نہ پائے, عبادات کا علم مثلا. سمجھ آئے؟ آپ کو نماز کا طریقہ سیکھنا ہے, سیکھ لیا تو وہ علم آ گیا؟ نہیں, جب تک نماز پڑھیں گے نہیں. اس کے برعکس آپ کہتے ہیں کہ یونیورس میں 12 سیارے ہیں, 12 ستارے ہیں, مان لیا تو ٹھیک ہے, اب آپ نے جا کے دیکھنا تو نہیں نا. فرق سمجھ آئے دونوں علوم کا؟ ایک وہ علم جس کے بعد پھر عمل کرنا پڑتا ہے. قرآن کا علم کون سا میں پوچھ سکتی ہوں آپ سے؟ عملی علم. آمنو وعملو صالحات. عمل نہیں ہے نا تو علم سمجھ لیے کہ نہیں ہے. جیسے بجلی نہ ہو تو پنکھے لائٹیں نہیں چلتے, آپ کہتے ہیں بجلی نہیں ہے. اب عربی زبان میں جاننے کے لیے مترادف لفظ دیکھیے, علم, پھر ادراک. ادراک کا لفظ بولتے درکا سے ہے. قل ندری اقریب ما توعدون ام یجعل له ربی امدا. پھر احس, فلما احس عیسی منہم الکفر, جب عیسیٰ نے ان کی طرف سے نافرمانی اور قتل کی نیت دیکھی. تین لفظوں کا فرق لکھے. علم کسی چیز کو صحیح اور ٹھیک طور پر جاننا, ادرا بلا واسطہ کسی چیز کا علم ہونا, یعنی انڈائریکٹ نالج کو ادراک کہتے ہیں. آپ کہتے ہیں نا فلاں کو ادراک ہو گیا. پھر احس, حواس ظاہری سے کسی چیز کا علم ہونا, یہ قریب با علم ہے, یعنی اس میں محسوس کرنا ہے. جیسے آپ برتن کو ہاتھ لگا کے دیکھتے ہیں گرم ہے تو آپ کو علم ہو گیا کہ چائے گرم ہے, اس میں ٹچ ہوتا ہے, حس. ٹھیک ہے, آگے دیکھیے. انی, بے شک میں. انی وہی لفظ ہے جو تیسری دفعہ آیا ابھی تک, انا شروع میں اور انا بیچ میں, یہ حرف ہے جو کہ بیچ میں آئے تو انا ہو جاتا ہے, شروع میں ہو تو انا ہوتا ہے. اور تاکید ہے اس میں, انما المشرکون النجس, انما حرم علیکم المیتۃ والدم ولحم الخنزیر. ٹھیک ہے, اب اس کی بھی ڈفرینٹ فارمز دیکھیے. ان اللہ علی کل شیء قدیر, ان وعلم ان اللہ عزیز حکیم. اسی طرح شدت کے لیے یا شک سے پاک کسی چیز کے لیے عربی میں ایک لفظ آتا ہے لا جرم, لا جرم انہم فی الاخرت ہم الاخسرون. اور قد, قد سمع اللہ قول اللتی, یہ سب لفظ تحقیق یا شک کو دور کرنے کے لیے آتے ہیں. فرق دیکھیے, ان کلام میں اور انا درمیان میں آتا ہے. لا جرم انا پر داخل ہو کر تاکید مزید پیدا کر دیتا ہے, اور قد ماضی پر جب داخل ہوتا ہے تو ماضی قریب کے معنوں میں آتا ہے. قد سمع اللہ میں بھی لفظ قد ہے. ٹھیک ہے, رسول, رسول, رسول کا مطلب کیا ہوتا ہے؟ آہستگی اور نرمی سے پیغام پہنچانا. ناقۃ رسلۃ کہتے ہیں وہ اونٹنی جو بڑی نرم رفتار رکھتی ہے, सुबकी के साथ उठने वाले ऊंटों को इबिलुन मरासील कहते हैं। आप कहते हैं ना ऊंट के पाँव बड़े गुदले गुदले होते हैं, तो ऐसे ऐसे रेत पे पाँव रखते हैं ना, तो उस कैफियत के लिए यही लफ्ज है। तो रसूल कौन होता है? जो नरमी से, आहिस्तगी से, मोहब्बत से पैगाम देता है। रिफ्क और नरमी के लिहाज से भी ये लफ्ज इस्तेमाल होता है। नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए ये लफ्ज बहुत जगह कुरान में, लकद जाकुम रसूलुम मिन अनफुसिकुम इन्ना रसूल रब्बिल आलमीन, रब्बिल आलमीन जमा रसूल है, तिलका रसूल में भी पढ़ा हमने। फरिश्ते के लिए भी आता है रसूल, इन्नहु लकौलु रसूलिन करीम। अरबी जुबान में पैगाम पहुंचाने के लिए एक तो लफ्ज है नबी, वमार सलना मिन कबल का मिर रसूलिन वला नबी, दोनों ही लफ्ज इसमें आ गए। इसी तरह रसूल अतीउल्लाह व अतीउ रसूल, और तीसरा लफ्ज मलाइका, फरिश्ते भी पैगाम पहुंचाते हैं। ठीक है, तो यहाँ क्या है, इस कालतिल मलाइका, तो फर्क देख लीजिए। नबी अल्लाह ताला से बजरिया वही गैब की खबरें वसूल करने वाला, और इसके मुताबिक पिछली तालीमात, पिछली उम्मत के किरदार की इसलाह करने वाला। आसान सी बात है कि नबी पिछले नबी की शरीयत की दावत देता है, तबलीग करता है। रसूल वो जो साहिब शरीयत भी हो, नई उम्मत तश्कील दे और अल्लाह का पैगाम दूसरों तक पहुंचाए। तो रसूल ज्यादा है कि नबी? नबी ज्यादा है, बिल्कुल। जैसे आज उम्मत मुस्लिमा के प्रीचर्स है ना, मुबल्लिगीन है, इसी तरह नबी होते थे। और मलाइका फरिश्तों को कहते हैं जो पैगाम रसां भी होते हैं। आगे देखिए, अल्लाह ही, अल्लाह का, यहां मैं इसको स्किप करूंगी। पहले दिन मैंने आपको बहुत डिटेल से बता दी थी लफ्ज अल्लाह की कितनी किस्में, अल्लाह तआला को अल्लाह क्यों कहते हैं, चार बताई थी, टोटल छह हैं। आगे जहां भी नसीब में होगा आप सीखते जाएंगे इंशाल्लाह। इलैकुम तुम्हारी तरफ, फलम्मा पस जब, जाहू ये है असल लफ्ज जो इस आयत की जान है, जो वो टेढ़े हुए। थोड़ा सा इसको समझिए और दुआ करते हुए उठिएगा यहां से, रब बनला तुझे खुलू बना। जैक कहते हैं हालत इस्तकामत से एक तरफ हो जाना, तो इनक्लाइन, माइल हो जाना, यानी इंसान को सीधा होना चाहिए ना, तो टेढ़ा हो जाना। जी, माइल होने वाले को जायक कहते हैं, रजुलुन जायगुन माइल होने वाला। सूरज जब बहुत इंक्लाइंड हो जाता है ना, तो कहते हैं जागत शम्स। और जागल बसर कुरान में कहा था, इजा जागतिल अबसार, सूरह नजम में। और इसी तरह से यानी इंक्लाइनेशन है। गार में जब गए थे साबे कहफ तो क्या हुआ था, किसी को याद है? सूरज किधर जाता था? तो टेढ़ा होना। ठीक है, अजागार दोबारा वही लफ्ज आ गया। अब इनके जरा से आप मुतरादिफ देखिएगा, आप हैरान होंगे। लफ्ज टेढ़े के लिए अरबी में इवज है, कहाँ आता है कुरान में? ला तरा फीहा इवजम वला अमता। अच्छा, ये इवज कहीं और भी आया? सूरत आले इमरान में भी आता है। इवज और अवज का फर्क वहां बताया था। फिर ज़ैगुन फ़ामल्लज़ी नफ़ी कुलूबिहिम ज़ैगुन, जी नेक्स्ट पे चलिए। फिर अलहद लफ्ज देखिए, इलहद का लफ्ज सुना, मुलहद, लहद कबर को कहते हैं ना। मैं युरिद फीही बिल इलहद, हरम में जाकर अगर कोई गड़बड़ करे। फिर इसी तरह जौर, वाल्लाह कस्तुस सबीला व मिन्हा जायर। फिर नकब, नून काफ बा, लना के बून, कितने लफ्ज हो गए। नेक्स्ट पे चलिए, आप देखिए सिर्फ टेढ़पन को दिखाने के लिए अरबी जुबान में कितने मुख्तलिफ लफ्ज हैं, और इन सब का फर्क है। कौन सी चीज किसके टेढ़पन के लिए है, कहीं दिलों का टेढ़ापन है, कहीं चीजों का टेढ़ापन है। एक इवज वो होता है जो आंख से दिखता है, और एक अवज होता है जो आंख से नहीं दिखता। अल्लाह ताला हमें इतना वक्त और फुर्सत दे कि हम ये बारीकियां सीखे। आगे देख लीजिए, कुलूब हम, इस पे कुछ बताने की जरूरत है? कुलूब कल पे हमने कहां बात की, किस किसने इस साल का दौरे कुरान सुना है? DQ 21 किसने नहीं सुना? तब ने सुना है माशाल्लाह। उसमें तो इतनी बातें दिल की हो गई कि अब दिल की क्या बात करें। तो ले लीजिए मुतरादिफात दिल के लिए, सदर, नफ्स, अलम नशरख लक सदरक, और नफसुन फइन तिबना लकुम अन शैइन मिन्हु नफसन। फिर कल्ब, लहुम कुलूबुल ला यफ़क़हूना, फुआद इमोशंस को कहते हैं। इन सम वल बसर वल फुआद, समा और बसर और फुआद। ठीक है, वल्लाहु और अल्लाह, ला नहीं, यह दी राह दिखाता, हिदायत के लिए भी लफ्ज कल भी गुजरे थे, ہدن، احتدا، یہ عام لفظ ہے، رشد، القومل دوبارہ آ گیا، الفاسقین فسق سے، دائرہ شریعت سے نکلنا. کھجور جب اپنے شگوفے میں سے پک کے نکلتی ہے نا تو کہتے فسق رطب. اللہ اکبر، اس سے زیادہ کیا کرے. فاسق لفظ کے لیے عربی میں اصا، فسق، فجر، تین لفظ آتے ہیں. فرق دیکھ لیجئے، ہم کہتے بندہ یاسی، گناہگار، جو کبھی کبھار کسی حکم کی تعمیل نہ کرے. سبحان اللہ، یہ فرق ضرور لکھے گا. آسی وہ ہے جو کبھی کبھار نہ مانے، جان کے نہ مانے یا انجانے میں نہ مانے، لیکن فاسق جو گناہوں کو اپنی عادت بنا لے. آج سمجھ آیا آپ کو؟ واللہ لا یہدی، کیوں ادھر آیا الفاسقین؟ کہ جو عادی ہو گئے، ٹھیٹ ہو گئے. اور فاجر وہ جو پوری طرح گناہوں میں ڈوب جائے، گناہ کو گناہ بھی نہ سمجھے اور توبہ کی طرف مائل بھی نہ ہو. یہ تھا جی سب سے زیادہ چنی ہوئی اور لاڈلی قوم کا حال. فلما زاغوا ازاغ اللہ، جو تم چاہو گے اللہ تمہارے ساتھ وہی کرے گا. بنی اسرائیل، حضرت موسیٰ کو نبی بنا کر بھیجا، نبی کی تکریم کرنے کی بجائے ان کو تکلیف دینے لگ گئے، ایزا دی. لوگ عموماً اپنے محسنوں کے ساتھ یہی کرتے ہیں، اللہ ہمیں ہدایت دے. تو اس آیت میں جو بات آپ کے میرے اپنے ساتھ لے کے جانے کی ہے کہ ایون وقت کا نبی بھی موجود ہو تو فاسقوں کو ہدایت نہیں دے سکتا. حضرت موسیٰ کی قوم کے چند بے ڈھبے اور بے تکے کارنامے آپ سورہ بقرہ میں پڑھ چکے. آپ نے نبی سے بھیجا، سوالات کرتے تھے، بچھڑے کی پوجا کرنے لگ گئے، اپنی زبانوں سے اپنے نبی کو تکلیف دیتے، تو رات پر عمل کرنے کی بجائے اس کو مشکل سمجھتے، انکار کیا، جہاد کا انکار کیا. حضرت موسیٰ پہ جسمانی عیب لگاتے تھے. یہ آپ پڑھیں گے نا سورہ الاحزاب میں، وہ واقعہ بھی آتا ہے کہ حضرت موسیٰ برہنہ نہیں ہوتے تھے تو یہ کہتے تھے ان کے جسم میں کوئی عیب ہے. تو اللہ نے ایک ایسا موقع بنا دیا کہ لوگوں نے دیکھ لیا کہ موسیٰ پہ عیب نہیں ہے. یہ بھی ایزا میں آتی ہے چیز. اصل بات پتا کیا، جس چیز کی ہمیں قدر نہیں ہوتی نا ہم اس کو انجانے میں بھی تکلیف دیتے ہیں. اللہ نے ان کو عذاب میں ڈال دیا. سیکھا کیا ہم نے؟ بیجا سوالات نہیں کرنے، اپنی زبان سے کسی کو دکھ نہیں دینا، عیب جوئی سے بچنا. پچھلی پوری چار آیتیں پانچویں پہ ادھر رک کے کہہ دیتی ہوں کہ کال اور فیل کے تضاد کو مٹانا ہے، اور کا نہم بنجانم مرسوس کی عملی تصویر بننا ہے. جزاکم اللہ خیر، اللہ نے جتنا ہمارے نصیب میں رکھا تھا اس کو لے لیا. کل بہت اہم آیت ہے، جو عمود ہوتا ہے نا پلر کسی بھی صورت کا، وہ انشاءاللہ کل کی آیت میں آئے گا. اللہ تعالیٰ عمل کی توفیق دے. سبحانک اللہم و بحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک. السلام علیکم و رحمۃ اللہ.